उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 21 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी नेपाली गद्य साहित्यका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले कारागार उपन्यास सुन्दै आएका छौं। नेपाली साहित्यमा पहिलो पीएचडी गर्ने महिला डाक्टर बानिरा गिरीको उपन्यास कारागारको चौथो श्रृंखला आज वाचन हुन्छ। उपन्यास कारागारमा लेखकले कुनै पनि पात्रलाई नाम दिनुभएको छैन। आत्मपरक उपन्यास कारागारभित्र पूरै उपन्यासभरि नामविहीन पात्रहरूको क्रियाकलापको चित्रण छ। सर्वनाम र केही उपनाम मात्रैमा यो उपन्यास पूरा हुन्छ। बानिरा गिरीको उपन्यास कारागारको चौथो श्रृंखला वाचन सुनौ अच्युत घिमिरेको आवाजमा।
त्यो विशाल क्याम्पभित्र के थिएन मलाई लाग्यो, आमाले सधैँ कथामा भन्ने गरेको बुलबुल चरी, सुनौलो पानी र गाउने रुख भएको दरबार यही हो। दरबारको सुन्दर विराट बगैँचामा देश विदेशका अनगिन्ती फूलहरू थिए। त्यति सानो उमेरमा पनि मेरी साथीलाई साराका सारा फूलहरू थाहा थिए। त्यति सानो उमेरमा पनि फूलहरूका नाम कण्ठ आउँथ्यो। ऊ हरेक फूललाई आफ्नो सानो सुलुक्क परेको चोराउनाले देखाउँदै नामहरू भन्न लाउँथे। म भन्दै जान्थेँ र भुल्दै पनि जान्थे। ऊ सुरुदेखि सोध्थे, म भन्न सक्दिन थिएँ र ऊ दिक्क मान्थे। उसको पोखरीको राता सुनौला माछाहरू स्वच्छ पानीमा तरिरहेका देख्दा म खुब रोमाञ्चित हुन्थे। एकपल्ट उसले खुसुक्क सानो बोतलमा पानी भरेर एउटा सुनौलो भुरा त्यसभित्र हाली सुटुक्क दिएकी थिए। ढोके पालीहरूको आँखा छली, देब्रे हातले बोतल पक्री, पेटको छेउमा लगी, दाहिने हातले फ्रक उचाली, त्यसलाई छोपेर त्यहाँबाट निस्कँदा म पसिनै पसिनाले निथ्रुक्क भएकी थिएँ। लागेको थियो सारा ढोके पालीहरू आँखा च्याति च्याति मलाई नै हेरिरहेका थिए। जुगा माथिल्तिर घुम्रेको बुढो ढोकेले साबिक जस्तै घरजान लाग्या म यहाँभन्दा कति चाँडो हो मात्र भनेर एक सासमा दगुरी आफ्ना घरको ढोकाको बाहिरपट्टि पुगेकी थिए। साथी र मेरो बीचमा ठूलो पर्खाल थियो, तैपनि अझ मलाई त्यहाँ आइपुगेर पनि माछा हेर्ने आँट आएको थिएन। बीचको पर्खालको प्रत्येक इँटा ढोके पालेका च्यातिएका आँखा भनेका थिए। आफ्नो ढोकाको बाहिरपट्टि आएर म निकै बेर सुस्ताएँ। सास स्वाभाविक भएपछि म घरभित्र पसेर बोतललाई अनुहारको छेउमा पुऱ्याएर हेरेँ। माछाको सुनौलो भुरा यताउति तैरिरहेको थियो। ढुक्कको लामो सास फेरेँ मैले। त्यो बोतल सबभन्दा पहिले मैले आमालाई देखाएँ। आमा पनि खुसी भइन्। तर आमालाई थाहा थिएन त्यो ल्याउनको निम्ति उसकी प्राण प्यारी छोरीले कति थरहरी हुनु परेको थियो, कति कुद्नु परेको थियो, कति स्यास्या हुनु परेको थियो। तर अन्जानमै भए पनि आमाले छोरीको एडभेन्चरलाई सही रूप सही मञ्च दिएकी थिइन्। आमाले रित्तो भएको अत्तरको निकै नै सुन्दर घाँटीकै सानो मध्यभागमा फुकेको र तल्लो भाग साँगुरिएको सिसीमा सफा पानी भरेर त्यो सुनौलो भुरालाई राखिदिएकी थिइन्। त्यो बेलुकीभरि हामी पाँचैजना प्राणी सुनौलो भुराको गतिविधिमा रमाइरह्यौँ। कति सुखी थियो हाम्रो परिवार, रमाइलै रमाइलोले भरिएको। बाले दुवै दाजुलाई सेन्ट जेभियर्समा राखिदिनु भएको थियो। बा आफैले मलाई बसन्त पञ्चमीको शुभसहित पारेर अक्षर चिनाउनु भयो र बिस्तारै बिस्तारै अङ्ग्रेजी नेपाली अक्षर र अङ्क चिनाउन थाल्नुभयो। निकै थोक घरमा नै सिकाइसकेपछि मलाई सेन्ट मेरिजमा भर्ना गरिदिनु भयो। पहिलो दिन स्कुल जाँदा आमाले साइदको रातो टिका लगाई दही खुवाएर हातमा रातो स्याउ राखिदिएकी थिइन्। स्कुलको नयाँ वातावरणमा निधारको रातो टिका र हातको रातो स्याउले मलाई सबैबाट अलग्याएको थियो। भावी अलग्याईको रिहर्सल रहेछ यो। म दिनहुँ स्कुल जान थालेँ। बुबाको रेखदेखले गर्दा हामी तिनै दाजुबहिनी आफआफ्ना कक्षामा अब्बल आउँथ्यौँ। यसरी स्कुल जान थालेपछि क्रमशः मेरो र साहेबजीकी छोरीको सङ्गत पनि टुट्दै गयो। अब हाम्रा उन्मुक्तताका पखेटाहरू पढाइ जाँच आदिले काट्दै गइरहेका थिए। पछिबाट मेरी साथी लखनऊ पढ्न गई, लरेटो कन्भेन्ट, अनि भेटघाटको क्रम नै टुट्यो। समयको पाङ्रो गुड्दै गइरहेको थियो। बा मिलिटरीबाट रिटायर्ड भइसक्नु भएको थियो। सिनियर क्याम्ब्रिज गरेर ठुल्दाई मिलिटरीमा भर्ना भएको पनि 2-3 वर्ष भइसकेको थियो। सान्दाई भेलोरमा डाक्टरी पढ्न गइसकेका थिए। Thank you. विस्मृतिको होरीमा कहिले त्यो अत्तरको सुन्दर चेसीभित्रको सुनौलो भुरा बोतल फुटेर छटपटी छटपटी गर्यो थाहा छैन, तर परिवर्तनको आभास अब म आमाको आँखामा नै देख्थेँ। आमाको आँखाको निश्चिन्तता अब उडिसकेको थियो। मलाई तर्सेको आँखाले हेर्थिन्, तर्सेका प्रश्नहरू गर्थिन्, किन ढिलो आए कि कहाँ गएकी थियौ, तिमी अघि आउँदा तिम्रो पछि पछि आउने भर्खरै जुङ्गाको रेखी बसेको ठिटो को हँ इत्यादि। यसैबीच बडो चतुरतापूर्वक आमाले पट्टो भइसकेको नमकको सोझो फतौरे कान्छालाई पनि राम्ररी विदाई गरेर एउटी पाखे तर पाकी आइमाइला राखिन्। मेरा शारीरिक परिवर्तनहरूले गर्दा म आफै त्रस्त वाक्क भएकी थिएँ। गुदगुदी जस्तो लाग्ने, सिमलको भुवा जस्तै उड्न मन लाग्ने, घरिघरि ऐना हेर्न मन लाग्ने, डर जस्तो पनि लाग्ने, रमाइलो जस्तो पनि लाग्ने, त्यस्तो बेला आमाका प्रश्नहरू त ती सबथोकका उत्तर जस्तो पो लाग्ने मलाई। त्यसै बखत ओक्याएर पहाड़बाट बाको मरिसकेका भाइको एकलौटी बुहारी तरुणी विधुवाको रूपमा हाम्रो घरमा शरण लिएर आए। तिनले आमासित रुँदै भनेको सुने, टेक्नै दिएनन् पहाडमा, आफ्नो भन्ने कोही रहेन, एक्लो हुनु जस्तो श्राप तरुणी बरुनीलाई केही रहेनछ, न सासु ससुरा, न देवर जेठाजु, न नन्दा आमाजु, न छोराछोरी, एक्लो भएपछि सबैले हेप्दा रहेछन्, आफ्ना जायजथा भए पनि गरी खान नपाइने, सबै सतीत्वमाथि नै आइलाग्ने, माइतके पनि टोरी, दाजुहरू त माया नै गर्छन् बरा, भाउजूहरू राक्षसी जस्ता छन्, हजुरहरूलाई नै सासु ससुरा ठानी आएकी छु, कि शरण कि मरण दिनै पर्यो, पछौराले आँसु पुछिरहेकी थिइन् तिनी। आमाको मन कमल हो, भनिन् छि भैँसीलाई सिंहको बारी हुन्छ र, हामी छँदैछौ नि, सम्झेर आयो बेसै गर्यो, आफ्नै घर ठान बस, नन्द देवरलाई माया गर, खुसी राख, यिनै छोराछोरीलाई कर्कलाको पातको पानीको थोपा जस्तै जतन गरेर राखेका हौ, हामी बुढाबुढीलाई त के छ र, यसै खुसी उसै खुसी, यिनीहरूले केही भने चित्त नदुखाएस। यस्तरी घरमा हाम्रो महत्व र विशेषताको व्याख्या गर्दै आमाले तिनलाई ठाउँ दिइन्। हामीले पनि तिनलाई भाउजूको रूपमा सहर्ष स्वीकार गर्यौं। बिस्तार बिस्तार तिनी घरमा भिज्दै गइन्। पहिले घरेलु काम पटक्क नआउने तिनले स्कुलको जेहनदार विद्यार्थीले जस्तै सबै चट्ट चट्ट टिप्दै गइन्, सिक्दै गइन्। अब हामी सबलाई तिनले पकाएको खाना मन पर्थ्यो, तिनले धोएको कपडा सुकिलो लाग्थ्यो। बिस्तारै आमाका जिम्मेवारीहरू घट्दै गए। आमाले धेरै जसो अब पूजा कोठामा आफ्नो समय बिताउन थालिन्। भाउजूको अस्तित्व हाम्रो घरको निम्ति अकाट्य हुँदै गयो, तिनी सबैको निम्ति मनपर्ने हुँदै गइन्। पहिलो दिन पाखे जस्तै देखेकी तिनी अब निकै नै राम्री हुँदै गइन्। फिक्का रङका धोतीहरू लाए पनि त्यसबाट तिनको कनक चाहिँ सौन्दर्य नटल्की छोडेन, तर निश्चल आचार व्यवहारदेखि आमा बा दुवै भयमुक्त थिए। तिहारको भोलिपल्ट घरमा विशेष चहलपहल थियो, दुवै दाजुहरू घरमा भएकाले घर सदाभन्दा उज्यालो थियो। बडारकोठा सेल भुरा फिनी अनर्चा नाना भातेका फलफूल र मेवा मसलाहरूले भरिभराउ थियो। साँझको बेला आमा दिनभरिको दौडधुपले क्लान्त भएर तुलसी मठको छेउमा बसेकी थिइन्। म भाइटिकाको सरजाम मिलाउन व्यस्त थिएँ। यसै बखत बाका दुईजना साथीहरू आए। निकै बेर गफगाफ भएपछि बैठकमा चियापानी पुर्याउनु पर्यो। आमाको रिकापी किस्तीमा राखी भाउजूलाई भण्डारबाट मिलाएर खानेकुरा ल्याउन हराइन्। त्यति नै बेला भाइटिकाका निम्ति सजाउने मसला सिद्धिएकोले अर्को किस्ती लिई म हुरिएर भण्डारकोठामा पस्न लागेकी थिएँ, तर तस्विर जस्तो भण्डारको सङ्घारमा टक्क अडिएँ र अडिनु मात्र होइन फनक्क फर्केँ। यो प्रक्रिया यति द्रुत गतिमा भयो मानव एक सेकेन्डमा सयौं रिल फिनिन्न घुम्छ। मेरा खुट्टा थर र कामे टोल्दाई पछाडिबाट दुवै हात भाउजूको खोकिलाबाट छिराए। छि जुन कुरा देखेँ त्यो देखेर पनि विश्वास मान्न सकिन। बढारको कोठा बाहिरी कोठाबाट पनि दगुर्दै आफ्नो सुत्ने कोठामा पुगी पल्टिएँ। पलङमा मुटु ढुकढुक गरिरहेको थियो, सास बेजोडसित फुलिरहेको थियो। सानोमा साहेबजीको पोखरीबाट सुनौलो भुरा कुदाउँदाको अनुभव जस्तो अनि केही भिन्न जस्तो पनि यसको ठिक यस्तै अनुभव भनेर म बताउन सक्दिन। दाजुको तर्साई भाउजूको रातो अनुहार मानव सारा चलचित्र हुन्। अब कसरी उनीहरूलाई अनुहार देखाउने, म आफू पो दोषी भइरहेकी थिएँ। बत्ती नबालेको कोठामा त्यसै त्रस्त भएर बसिरहेँ। एकछिनमा आमा आएर बत्ती बाल्दै कराइन्, कस्ती बौलाइयो प्यारी, बाहिर सरसामान त्यसै छोडेर यहाँ पो धुमधुम्ती बसेकी रहेछे, हेर के गरी खान्छ अर्काको घर गएपछि। मैले अनुहार खिन्न पारी आमातिर हेरेँ, मलाई रुँ रुँ लाग्यो। अनायासै आमाको छातीमा टाउको लुकाउन पुगेछु। आमाले मेरो निधार छामिन् र ज्वरोको ताप नभेटाएपछि निश्चिन्त भएर केस सुँग्दै भनिन्, अब तरुणी हुन लागेकी छेउ, हरेक कुरा बुद्धि पुर्याएर गर्नुपर्छ, केही कुरा लथालिङ्ग त्यसै छोड्नुहुन्न, अल्छी भन्ने चिजलाई छेउमा ढिम्कन पनि दिनुहुन्न। आमा भन्दै थिइन्, जुन घरमा अल्छी आइमाईहरू हुन्छन् त्यो घरसित लक्ष्मी रिसाउँछिन्, सधैँ जागरिलो हुनुपर्छ, सधैँ हँसिलो अनुहार लाउनुपर्छ। योपालि बद्री केदारबाट तिम्रो बाह्रमा फर्केपछि तिमीलाई अर्काको घर पठाउने सुरसार गर्नु परेको छ। हेर न, तिमीलाई माग्नेहरूको रात दिन खुरन्धार छ, खालि तीर्थको निउली मात्र रोकिराखेका छौ। दिने मन नभए पनि हाम्री छोरी दिन्नौ भनेर करकुटुम्बलाई चिडाउनुहुन्न, हाम्रो निम्ति त के रहेर के नै र। अहिले पनि उस्तै सानी पुतली जस्ती छौ, अरूका पापी आँखाले ठुली देखिसके। मेरो बाबा, तिमी अब एकदम सतर्क भएर हिँड्नु, जोस आयो भनेर होस गुमाउनु हुँदैन। थिइन्, तिमी हाम्रो घरको बत्ती नै हौ, ननिभाई तेल हालिहाली अर्काको घरको कोठा उज्यालो पार्नका निम्ति सारिदिनुपर्छ। यो मुटुमा सम्झदा पनि अहिले नै हिक्का छुटिसक्यो। भन्दा भन्दै आमा रुन थालिन्। मैले पनि आमाको चोलो आँसुले नित्रुकै भिजाइसकेछु। धेरै बेर आमा छोरी चोक विवल भइरह्यौं, तर यो विवलतामा मलाई अघिको दृश्यले घरिघरि मूर्खट्टाको स्वरूप लिएर तर्साइरह्यो। राति केही घटेकै छैन जस्तो गरी भाउजूले मसित सधैँ जस्तो हँसी ठटा गरिन्। दाई पनि साबिक जस्तै स्वाभाविक, उनीहरूको यो स्वाभाविकताबाट मैले ठूलो त्राण पाएँ। अहिले सम्झन्छु व्यर्थै म त्यो जाबो घटनामा किन त्यति बिघ्न सेन्सिटिभ भएछु, यसमा कुनै अस्वाभाविकता रहेनछ। हुनसक्छ आमाको भाउजूप्रतिको अटल विश्वासमाथिको घातलाई सहन सकेन क्यार मेरो अचेतन अथवा अचेतन मनले, तर यसमा भाउजूको के दोष थियो र। बिचारी भाउजू पहाडका काँडाहरूबाट आफूलाई जोगाएर यहाँ हामी कहाँ शरण लिन आइन्, तर काँडाहरू सृजना गर्ने मूल स्रोतलाई आफैसित झुन्ड्याएर आएकी थिइन्, टस्साएर आएकी थिइन्। आफैले आफ्ना अङ्गहरूलाई काटेर बगरेली मासु पसलमा मासु झुन्ड्याए जस्तो झुन्ड्याउन कसले सक्छ र, कहाँ सम्भव छ र। म बुद्धिले केटाकेटी नै रहेछु त्यति बेला। मेरो जाँच धमाधम चलिरहेको बखत बा आमाको चिर प्रत्यक्ष तीर्थको सायद निस्क्यो। तीर्थ जानु अघि आमालाई हामीलाई छोड्नु ज्यादै गाह्रो लागेको थियो। दाजु भाउजू म एकमुख लगेर आमालाई सम्झाइरहेका थियौँ। बाका अरू एकजना साथी र तिनकी दुलाई पनि बा आमासित नै जाने, उनी पहिले पनि बद्री केदार गइसकेकाले हामी निश्चिन्त थियौँ। जाने दिन जबरजस्ती आँसु रोकेर आमा हामीतिर हेरेर हाँस्नु भएको अहिले जस्तो लाग्छ। आमाको त्यो रुन्ची हँसाइलाई अहिले पनि सम्झना नाम गरेको सुनको फ्रेममा जडेर मन भन्ने टेबलमा सजाएर राखेकी छु। बामा जानुभएपछि घर शून्य हुनु त स्वाभाविक नै थियो, तर घरका कामकाजमा केही त्रुटि हुन दिएकी थिइनन्। चलाक भाउजूले कुशलतापूर्वक गृहकाज चलाइरहेकी थिइन्। जाँच सिद्धिएकोले म रबिन्सन क्रुसोको पुस्तक पढी रमाइलोसँग दिन काटिरहेकी थिएँ। आमा बा कहिले आइपुग्नु होला भनी मनमनै गुनी पनि रहन्थे। आमाहरू जानुभएको महिना दिनपछि सँगै तीर्थ गएका बाका साथी एक्लै रुँदै कराउँदै आलाप बिलाप गर्दै फर्के। हाम्रा कानहरू शून्य भए, आँखाहरू निर्जीव भए, खुट्टाहरू भुइँमा टेकिन छोडे, ठिक काठ जस्ता भयौँ हामी। भिरबाट खस्यौँ हामी, यस्तरी खाडलमा जाक्यौँ, फेरि उठ्न सकेनौँ। बाका साथी मात्र बाँचे चारजनामा, उनी घोडामा चढेका थिए। उनकी दुलै आमा र बा भएका घोडालाई छोडी बद्रीबाट फर्काँदा रमाइलो मान्दै हिँडिरहेका थिए। हिउँले खाएको पहाड हुत्तिएर आई तीनजना समेत अरू बाह्रजनालाई भात त सोरी खस्यो रे। हो रे, यो कुरा साँच्चै हो रे, उसले झुट बोलेको होइन रे। तिनैजनाले मुक्ति पाए रे, तीर्थमा मर्नु ठूलो पुण्य रे। कुराहरू घन्टी जस्ता बज्न थाले, आवाज यस्तरी चर्केती घन्टीहरूमा, कति बेलामा आवाज सन्न नसकी बिहोस भए थाहा भएन। सब कुरा रित्तियो, सब कुरा बिलायो, यस्तरी वज्र पर्यो हाम्रो संसारमा कि शब्द समेत टुक्रियो। हाम्रो सग्लो संसार सम सार र को नाममा तीनजनामा विभाजित भयो, ठुल्दाई सान्दाई र म, आफ्ना आफ्नै भावना आफ्ना आफ्नै दुःख पीडा र मानसिक सम्मोहनमा हामी रुमलियौं। एउटा परम सत्य भने फेला पारे मैले। निलो आकाशको स्वर्ण सिंहासनमा विराजित कुन महान शक्ति छ भने उसको हातमा अवश्य नै न्यायाधीशको हातमा जस्तै तराजु हुनुपर्छ। सुख र दुःखको उसलाई सबभन्दा मनपर्ने खेल हुनुपर्छ। मारम मात्रको निम्ति घरि सुखको पल्ला तल झारिदिने, घरि दुःखको समयको गति सँगसँगै मैले उसको यो खेलसित सम्झौता गरेँ। जिन्दगीको अन्यान्य खेलसित पनि सम्झौता नगरी सुख छैन मान्छेलाई। सम्झौता नगर्ने हो भने दुईटामा एउटा छाउन्नै पर्छ, बौलापन अथवा आत्महत्या। तेस्रो विकल्प छैन, मात्रै सम्झौता। सान्दाई भेलो र डाक्टरी पढ्न जाने पक्का भयो। लगत्तै 13 दिनपछि ठुल्दाईले सान्दाई र मेरो उपस्थितिमा सेफ खोले। रुपियाँ, सुन चाँदी, जग्गा जमिनको कागजपत्रसँगै एउटा निकै ठुलो खामबन्दी थियो। हामी सबैको ध्यान त्यो बन्द खाममा गयो। ठुल्दाईले खाम खोले। खाम खोल्दा दाईको हात कामेको हामीले प्रत्यक्ष देख्यौँ। कस्तो विचित्र, बाले तीर्थ जानुको 7 दिन अघि मिति अनुसार आफ्नो इच्छापत्र लेखेर खामबन्दी गर्नुभएको रहेछ। के बालाई मृत्युको पूर्वाभास थियो अथवा यो केवल संयोग मात्र हो? हामी तिनैजना छक्क पर्यौँ। इच्छापत्र यस प्रकार थियो: कथम कदाचित मेरो दुई छोरा र छोरीको बरबिहे नगरी कालगतिले मेरो मृत्यु भए, मेरी धर्मपत्नी, दुई छोरा र एक छोरीले अहिले जस्तै मिलेर केही झैझगडा नगरी मेरो निम्न जायज यथा रुपियाँ पैसा बाँडीचुडी लिनु। नगदी 75,000, ठूलो छोरो 25,000, सानो छोरो 25,000, धर्मपत्नी 15,000 र छोरीको बिहे भाग 10,000। इच्छापत्रमा अगाडि लेखेको थियो: गरगहना सुन जम्मा 40 तोलामा 15 तोला ठूलो छोरो, 15 तोला सानो छोरो, 5 तोला धर्मपत्नी र 5 तोला छोरी। मेरी धर्मपत्नी 3 जना छोराछोरीमध्ये जोसित इच्छा लाग्छ बस्छे र उसको जिउज्याउन छन्जेल घर अंश नलाग्ने। आमा चाहिँको शेषपछि दुई दाजुभाइमा बराबर भाग लाग्ने। गोकर्णमा भएको 50 रोपनी खेतमा 20 रोपनी ठूलो छोरो, 20 रोपनी सानो छोरो र 10 रोपनी मेरी धर्मपत्नीले लिएर उसको शेषपछि उसको भागको गरगहना र खेत सोता छोरीले पाउने। यति लेखेर बाले आफ्नो दायाँ बायाँ ल्याप्चे सही छाप गर्नुभएको रहेछ। उपर्युक्त इच्छापत्र पढेपछि मुखामुख गर्न बाहेक हामी 3 जनाले केही बोलेनौँ। यद्यपि कि उक्त लिखित रजिस्ट्रेसन नभएको हुनाले र फेरि लेखाइको ढाँचा पनि कानुनी ढाँचा नभएर मात्र एउटा व्यक्तिको शुद्ध इच्छापत्र थियो। यसर्थ सो लिखित कानुनी रूपमा मान्य हुँदैन भन्ने कुराको आभास हामी 3 जनाले पाए पनि हृदयदेखि नै हामीले बाको इच्छालाई, धर्म आज्ञालाई झैँ शिरोधार्य गर्यौँ र पछिबाट उहाँबाट गोप्य रूपमा लेखिराखेको सो लिखितलाई मिथ्या नगरी त्यही बमोजिम सम्पत्ति बाँडी लिनु दिनु गरी कानुनी रूप समेत दियौँ।
अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा हामीले सुनिरहेको उपन्यास डाक्टर बान्डिरा गिरीको कारागार हो। केही बेर पछि यसै उपन्यासको बाँकी अंश वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको कार्यक्रममा हामी डाक्टर बानिरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। अब यसै उपन्यासको बाँकी अंश सुनौ।
खोक्रो घर, खोक्रो वातावरण। हामी जबरजस्ती एकअर्कासित सहज हुन खोज्थ्यौँ। बाले मृत्युको पूर्वाभास अवश्य पाउनु भएको रहेछ, तर आमालाई पनि यसरी सँगै लग्नु पर्ला भन्ने उहाँले सपनामा पनि सोच्नु भएको रहेनछ। इच्छापत्रले प्रष्ट जनाउँथ्यो, भाउजू हाम्रो दुःखमा सँगसँगै साझेदार थिइन्। तिनी भर्सक आमाको रिक्ततालाई भर्ने प्रयत्न गर्थिन् बरा। तिनको लाख प्रयत्नको विरोध गरे चाहिँ एकपल्ट खिचिएको भण्डारकोठाको तस्विर चाहिँ जैलाक झुलुक मेरो दृष्टि अघि नाचिरहन्थ्यो। म भर्सक बिर्सने प्रयत्न गर्थेँ। जे होस्, एउटा कुरा सम्झँदा अहिले पनि ढुक्क लाग्छ। आमाले यो विश्वासघातलाई खप्नु परेन। दाजुहरू मलाई पहिलेभन्दा अझ माया गर्थे, भाउजू बढ्दै स्नेह गर्थिन्। सिनियर क्याम्ब्रिज गरेपछि ठुल्दाईले मलाई पटना वुमेन्स कलेजमा भर्ना गरिदिए। सान्दारी डाक्टरी पास गरी वीर अस्पतालको शल्य विभागमा काम गर्न सुरु गरिसकेका थिए। सबै कुरा एक प्रकार ठिकै चलिरहेथ्यो। बिस्तार बिस्तार मैले सोचे जस्तै पहाडकी अनाथ विधवा भाउजूलाई अब ठुली भाउजू हुने भने हुने भइसकेको थियो। समाजमा पनि यो सम्बन्ध थाहै नपाई स्वीकृत जस्तो भइसकेको थियो। सान्दाईको निम्ति धुमधामसित केटी हेरिन थालिएको थियो। मेरो सम्बन्धमा पनि करकुटुम्बहरू नआएका होइनन्, तर किन हो, ठुल्दाई र भाउजू कुनै केटामा खोट देख्थे र कसैको घरगनामा नै हामी सुहाउँदो हुनुहुन्थ्यो। कुनै केटाकी आमा नै राक्षसनी जस्तो हुने, कुनै केटाका बहिनीहरू चण्डाली हुने त कुनै केटो रण्डीबाज अथवा रक्सीबाज हुने, कुनै केटो सबैतिरबाट ठिक भए पनि मसँग जन्मकुण्डली अर्थात् चिना नै नमिल्ने, यस विषयमा ठुल्दाई भाउजू र सान्दाईले मलाई कहिले एक वचन नसोधी आपस्तमा सल्लाह गर्दै आफ्नो आफ्नो मन्तव्य अनुसार हरेक असल खराब केटालाई क्यान्सल गर्दै गए। पहिले पहिले त मैले सोचेँ दाजुहरू आफ्नी प्यारी बहिनीको निम्ति सर्वश्रेष्ठ वर र घर हेर्दैछन्, तर क्रमशः आमाबा स्वर्गीय भएको झन्डै 10 वर्ष हुनलाग्दा पनि कुनै वर मेरो निम्ति लायक ठहरिएनन् भनौँ जुटेनन्। अनि किनकिन मेरो मनमा यो छनौट षड्यन्त्र त होइन भन्ने प्रश्न हो होइन जस्तो गरी उठ्यो। फेरि आफैलाई हाँसो पनि उठ्यो, तत् यस्तो पनि हुन्छ कहीँ, मेरो मन नै पापी। मैले प्रथम श्रेणीमा एमए डिग्री हासिल गरेँ, पीएससी पास गरी सेक्सन अफिसर बने। यसैबीच सान्दाईको बिहे भई छोरा पनि भइसकेको थियो, तर मेरो निम्ति लायक वर जुटेन। दाई भाउजूहरूको सम्बन्ध मसित सीमाभन्दा बढी राम्रो थियो, सुमधुर थियो। अब त मेरो सम्बन्धको निम्ति करकुटुम्ब लम्बीहरू पनि आउन छोडे, सायद दिने होइनन् भनी ठाने होलान्, अथवा यो पनि हुनसक्छ उमेर र पढाइमा अब म औसतभन्दा माथि कि भएँ। पहिले जति माग्न आउँथे तीमध्ये 2-3 जनालाई मैले नरुचाएकी होइन, तर आफैले मलाई यो ठिटो मन पर्यो बिहे गर्छु कसरी भन्ने। मेरो सङ्कोच र लाजको यो झिनो पर्दाको कात्रो मन्तिर मेरा आत्मीय प्रिय स्वजनहरूले सधैँभरिको निम्ति म भित्रको दुलैलाई थन्काइदिए। मेरा कमला सपनाहरू सुस्ताउँदै गए, रहरका प्वाँखहरू झर्दै गए। प्वाँख झरेको बुच्चे चरो जस्तै मेरो नामको पछाडि थाहै नपाई एउटा उपनाम गाँसिएको पनि मैले लख काटेँ, बुढी कन्ने। अरूले यस नामलाई गाँसिदिए पनि म भित्रको जिजिबिसाले भने यसलाई सुरुक्क स्वीकार गरिहालेको थिएन। सौन्दर्यको कमनीयतामा अझ पनि भर थियो मलाई। रातरातभर सुत्दिनथे, ओल्लो कोठा र पल्लो कोठाबाट प्रतिध्वनित भएको मधुरो हँसी ठट्टाको आवाजले मेरो मनमा बसन्तको सुगन्ध छर्थ्यो र म छटपटाउँथे। कहिलेकाहीँ म सपनामा आमाको छातीमा लुटुपुटु भएर रुन्थेँ, कहिलेकाहीँ यति ढड्डु भएर पनि बाको हात पक्रेर हिँडिरहेको पाउँथेँ। आफूलाई नाता सम्बन्ध आत्मीय भन्ने अनुहारलाई छर्लङ्ग चिनाउने ऐना समय रहेछ। समयको ऐनामा हेरेपछि मात्र थाहा पाएँ मेरो निम्ति वर नजुट्नुको मुख्य जड बाको इच्छापत्र रहेछ। यो इच्छापत्रले थाहा नै नपाई दाईहरूको मनमा कसरी लोभ र लालचको बीजारोपण गरिदियो र कसरी त्यो क्रमशः बढ्दै वटवृक्षमा परिणत भयो त्यो मैले समयको ऐनामा हेरेपछि मात्र थाहा पाएँ। तर यो थाहा पाउनु धेरै अबेर भयो मेरो निम्ति। इच्छापत्रको टिकट मसँग थियो तर प्लेटफर्म रित्तो। अब यो टिकटको मेरो निम्ति कुनै अर्थ थिएन, दाजुहरूको स्वार्थ यज्ञ शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको थियो। यज्ञको धुवामा रुमलिनुपर्ने मेरो कर्मसित झिँचो मानी मारी मैले सम्झौता गरेँ, अनि त सम्झौताको क्रम सुरु भयो। मेरो जीवनमा क्रमशः बढी अन्तर्मुखी बन्दै गएँ म, बहिर्मुखी त कहिले पो थिएँ र अन्तर्मुखी मेरो एक्लो व्यक्तित्वले अब बौद्धिकतासँग अर्को सम्झौता गर्न पुग्यो। अध्ययन मनन चिन्तन जीवनका विभिन्न एकाइ बन्ने, फ्रायड युङ सोपेनआवर सार्त्र क्यामो बुमे किर्केकार्ड किड्स इट्स केही छोडिनँ मैले। विटम्यान र इलियटदेखि लिएर मुक्तिबोधसम्म, कालिदास र जयदेवदेखि लिएर देवकोटा र समसम्म पुगेँ म। यही क्रममा एक दिन लाइब्रेरीमा उनीसित भेट भयो र सम्झौताको अर्को स्वरूपको रूपमा मैले उनलाई अगाले। एक दिन अफिसबाट फर्केर यसैपल्टि विटम्यानको लिप्स अफ ग्रास हेरिरहेकी थिएँ। अ चाइल्ड सेट वाट इज द ग्रास फेचिङ इट टु मी विथ फुल ह्यान्ड्स हाउ कुड आई एन्सर द चाइल्ड आई डोन्ट नो वाट इट इज एनी मोर देन ही आई गेस इट मस्ट बी द फ्ल्याग अफ माई डिस्पोजिसन आउट अफ होपफुल ग्रिन स्टफ ओबिन अर आई गेस इट इज द ह्यान्डकर्चिफ अफ द लर्ड अ सेन्टेड गिफ्ट एन्ड रिमेम्बरेन्सर डिजाइनेडली ड्राफ्ट bearing the owner's name somewhere in the corners that we may see the entry mark and say whose or I guess the grass is itself a child the produced babe of the vegetation दुवै हातभरि घाँस ल्याएर म कहाँ एउटा बालकले सोध्यो, घाँस भनेको के हो? बालकलाई जवाफ दिन सक्थेँ मैले, उसले भन्दा बढी जान्दिनँ त्यो के हो। हुनसक्छ कुनै आशाप्रद कुराबाट बुनेको झण्डा, मेरो इच्छानुकूलको अथवा ईश्वरको खल्तीको रुमाल, सुभाषयुक्त एक उपहार याद दिलाउनको निम्ति जानी जानी खसाएको, कुनै कुनामा धनीको नाम भएको जसलाई देखि हामी भन्न सक्छौँ कसको हो, अथवा सोच्न सक्छु वनस्पति जगतद्वारा उत्पादित गरिएको घाँस नै स्वयं त्यो बालक हो। साहेबज्यू कहाँबाट दायामा आएछन् मलाई बोलाउन, मेरी साथीकी दायामा, हरे कति बुढी भएछन्, केस सेतै फुलेको, अनुहारभरि चाउरी नै चाउरी, मलाई भूत देखे जस्तै डर लाग्यो, जससँग भएँ म। बुढियाले हाँस्दै भनिन्, किन तर्सनु भयो मैया? मैयाले मलाई बिर्सनु भयो कि कसो? म उही दायामा त हुँ नि, अस्ति मात्र महारानी माइत सवारी भयो, सवारी भएकै दिनदेखि तपाईँसित भेट्न चौपट्टे इच्छा गरी बक्सकाले लिन आएकी म। मलाई पनि तुरन्त जान मन लाग्यो बालले सखीलाई भेट्न। लगाएकै कपडा यसो तानतोन गरेर भाउजूले तयार गर्न लागेको खानेकुरा पनि नपर्खी हिँडे। उही भव्य दरबार, उही ढोका, तर अब अद्वैँछे जुङ्गे ढोकेको बदला अर्को तन्नेरी ढोके बहाल भएछ। भित्रका दृश्यहरू उस्तै भए पनि पहिले जे हरियाली र रङ्गीचङ्गी भन्ने देखिन, अथवा यो पनि हुनसक्छ त्यही दृश्यमा बाल्यकालका मेरा आँखाहरूले मुग्धताको रोगन पोतिएको होस्। हामी माथिल्लो दुई भर्याङ उक्लि सोझै दाहिनेपट्टिको कोठामा पस्यौँ। मलाई देख्ने बित्तिकै मेरी दौतरीको अनुहारमा हिरा जस्तै खुसी झल्क्यो। के भनेर उसलाई अभ्यर्चना गर्ने, सोच्नै नपाई ऊ अँगाल्न आइपुगी मलाई। यस अवधिमा आमा बा हराइसकेको, अनेकौं स्थिति परिस्थितिसित सम्झौता गरेर झण्डै बुढीकनी हुन लागे कि म बलिन्द्र धारा आँसु चुहाउन लागे। एकैचोटि आमाबालाई सम्झे, सुगा सम्झे, विनसको मूर्ति सम्झे, सुनौलो माछाको भुरा सम्झे, बाको हात पक्रेर यहाँ आएको सम्झे। साथी पनि रुन थाली। साथीका दुईटा सुन्दर स्वस्थ छोराहरू अबाक भएर हामीलाई हेरिरहेका थिए। हामीले आफ्नो आँसुहरूलाई पूर्ण स्वतन्त्रताका साथ बग्न दियौं र यसका बेग कम भएपछि उसले मेरो हात पक्रेर ओछ्यानमा राखी। वर्षौं वर्षका व्यवधानले कुराका साङ्लाहरू बीचबीचमा चुडिएका थिए। एकछिन दुवै अल्बलियौँ, कहाँ कुन ठाउँमा गास्ने। मैले उसलाई राम्ररी हेरेँ, कति राम्री भएकी छ, दुईटा छोराकी आमा भएर उसको शरीर झन् सुहाउँदिलो किसिमले मोटाएको छ। गोरो लाम्चो घाँटीमा हिराको हल्का नेकलेस टल्किएको छ। छोटो पारेर काटेको केसले उसको बाटुलो अनुहारलाई अझ उज्यालो पारेको छ। सुन्तला रङको बुट्टे रेशमी साडी लगाएकी छ। देब्रेपट्टि कम्मरमा ठूलो मयूर काटिएको चाँदीको साँचो झुन्डाउने झुन्डाइएकाले पूर्ण गृहिणीको परिचय दिन्छ। सुत्ने कोठाको देब्रेपट्टि कुनामा ह्याङ्गर छ। सात जोर राम्रा राम्रा सुटहरू झुन्ड्याइएका छन् र लहरै मुन्तिर उत्ति नै जोर थरीथरीका जुत्ताहरू। पलङकै छेउमा तीन चारवटा दामी छालाका बक्साहरू खप्टिएर राखिएका छन्। कुरा मैले नै सुरु गरेँ, साथीसित होइन, साथीका छोराहरूसित। ठुलो चाहिँलाई सोधेँ, बाबु तिमीलाई यो ठाउँ कस्तो लाग्छ? राम्रो, सानो छोरो कहिले सोचेर उत्तर दिउँ भनेर तयार भए चाहिँ मेरो प्रश्न पूरा हुन पनि नपाई उत्तर दिन्छ, धेरै राम्रो। उसको तत्परता र हतारो देखेर हामी दुवै हाँस्यौँ। वातावरण केही हलुङ्गो भयो। हेर, तिमी जस्ताको तस्तै रहेछौ, शरीर कति राम्रो नि, अलिकति पनि मोटाएकी छैनौ, धेरै वर्ष भयो होइन हाम्रो भेटघाट नभएको? हो त नि, तिम्रो विवाह हुँदा म पटनामा नै थिएँ, आउनै पाइनँ। घर व्यवहार ठिक छ, तिमी खुस छौ भन्ने त हेर्दा नै थाहा पाइन्छ। मैले मुछमुछु हाँस्दै भने, तिमी जस्तो धेरै पढ्न त पाइनँ, उही सिनियर क्याम्ब्रिजसम्म त हो। अस्ति मुमा हजुर मर्जी हुन्थ्यो, तिमीलाई माग्न लायक लायक केटाहरू आएका थिए अरे, तर दाजुहरूले दिएनन् भनेको सुन्दा साह्रै नै खल्लो जस्तो लाग्यो। मान्छे कतिसम्म स्वार्थी हुँदो रहेछन्, जे भए पनि आमा बा जस्तो संसारमा कोही पनि नहुने हगि। मेरो मुखबाट निस्क्यो, खै दोष कसलाई दिने, आफ्नो आफ्नो भागमा परेको उपलब्धि मात्र भोग गर्न पाउने होला नि। सायद यसबीच मेरो अनुहार उदास भयो क्यार। कुरालाई अर्कै धारमा बगाउन मयुरवाला साँचोको गुच्छा खेलाउँदै उसले दोस्रो बक्सा उगारी र हल्का इँटा रङको भुइँमा सुनौलो बुट्टा काटेको अति आकर्षक बनारसी साडी हातमा लिए। मेरो शरीरमा यसो फैलाएर हेर कस्तो खुलेको भन्दै मेरो हातमा राखिदिए। नाइ भन्ने प्रश्नै थिएन, सारा जीवनमा बाल्यकालको साथी भन्ने प्राणी थिए। मलाई सकसक लाग्यो। आफ्नो पेवाले गुलाबको फूलमाथि थपक्क मोती राखेको एउटा गिन्नीको औँठी किनेकी थिएँ। यसै त म उहिलेदेखि नै गरगहनासित कहिले आकर्षित भइनँ। के मनमा आएर त्यो लिएकी थिएँ कुन्नी, आज काम लाग्ने रहेछ। ऊ नाई नाई भन्दै थिए। मैले भने तिमी चारैतिरबाट भरिएकी छौ, चारैतिरबाट थोकेकी, हारेकी, रित्तिएकी दरिद्र साथीबाट यति पनि नलिएर मेरो दरिद्रताको उपहास गर्छौ। उसले धत त्यस्तो पनि हुन्छ भनेर मेरो ओठमा औँला राखिदिए। उसले निकै बेरसम्म अहिले मात्र मैले औँठी लगाइदिएको औँलालाई ओर्काई फर्काई स्नेहालु आँखाले हेरिरहे। मेरो चित्त नदुख्ने गरी उसले मेरो भावी जीवनबारे चाख्लेर अनेकानेक प्रश्न गरी। मैले हाँस्दै भने, चाख्लिनुपर्ने जस्तो अब मेरो जीवनमा केही छैन, जीवन पट्यार लाग्दो पुस्तक भएको छ। हरेक दिनको पानालाई पढ्दै पल्टाउँदै जान्छु, एक दिन सबै परिच्छेद कसो समाप्त नहोला त। उसको खल्लो अनुहार पारेकी मात्र थिए। एउटी नोकर्नी किस्तीभरि खानेकुरा लिएर आएर टेबलमा सजाउन थाली। दुईटैले त्राण पायौं। यतिका वर्षहरूको अन्तरालमा गरिनुपर्ने प्रश्नोत्तरसित दुईजनाले पन्छिन खोजिरहेका थियौं। मेरो जीवन सम्बन्धी हरेक जिज्ञासालाई उदाङ्ग पार्न ऊ राजनैतिक सर्चमा आएको प्रहरीले झैँ यत्रतत्र पल्टाउन सक्दथे। हरेक शङ्कास्पद वस्तुलाई स्वार र स्वार र उघारेर निहाल्न सक्दथे। तर ऊ त्यसो गर्नुको सट्टा पन्छिन खोजिरहेकी थिए, किनकि उसको सुन्दर शरीररूपी मन्दिरभित्र सुन्दर कमलो स्वच्छ आत्माको वास थियो। घिनलाग्दो नग्न दुष्टता त्यहाँ कहिले पनि देखा पर्न सक्दैनथ्यो। गन्तव्य थलोमा पुग्नुपर्दा देखिने नागबेली बाटाहरूमा अल्मलिनुपर्ने बाध्यतालाई त्यज्ने मौका दुवैले गुमायौं, स्वाद लिई खान थाल्यौं। खानेकुरापछि बढिया किसिमको कफी खाँदा मैले भने, सानामा हामीले खेल्ने गरेको कुनाको चौरमा जाउन है। ऊ तुरुन्त तत्पर भई। जेठको महिनाको लामो दिन भएकोले अझै उज्यालो थियो। हामी ससाना खेल्ने झुरमुटमा पुग्यौं। रुखका पातहरूबाट छानिएर सँगालिएर छरिन पुगेका सुनौला किरणहरूले वातावरणलाई अनौठो मृदुता प्रदान गरेका थिए। उही चौर, उही धुपी, उही लहरी पिपल, काइयो फूल, बोतल ब्रम, युकालिप्टसका रुखहरू, उही भिनासको मूर्ति, मेरो अतीतको आकर्षणको प्रतीक भएर रहेको त्यो भिनासको मूर्तिमा भने कता कता थाहा नपाइने किसिमको हरियो ल्याऊ र धमिलोपन देखेँ। हरेक प्रतीक समयको जङ्गे हुकुमसँगै यसरी धमिलिँदै जानु, खण्डित हुँदै जानु नै स्वाभाविक हो सायद। सुन्दर फूल भनेपछि भुतुक्कै हुने मेरो साथीलाई सजीव फूलहरू प्राप्त भइसकेका थिए र म मेरो भागको सुनौलो माछाको बुरा अत्तरको शिशुको फुटाइसितै छटपट्टि छटपट्टि मरिसकेको थियो। गृहस्थी त्यागेर सिद्धार्थले बुद्धत्व प्राप्त गरेरे, म बुद्धत्व त्याग गरेर गृहस्थी प्राप्त गर्छु रे। तर खोइ कहाँ छ मेरो बुद्धत्व जसलाई म त्याग गरौँ, कहाँ छ त्यो गृहस्थी जसलाई म ग्रहण गरौँ। मेरो भागमा दुइटै छैन, दुइटैको बीचको शून्य छ जुन रिक्ततालाई आस्थाको स्वरूप दिएर बाँचेकी छु। उही चौर, उही धोपी, उही लहरी पिपल, काइयो फूल, बोतल ब्रम, युकालिप्टसका रुखहरू, उही भिनासको मूर्ति, हरेक प्रत्येक समयको जङ्गे हुपुङसँगै यसरी धमिलिँदै जानु, खण्डित हुँदै जानु नै सायद स्वाभाविक हो। सुन्दर फूल भनेपछि भुतुकै हुने मेरो साथीलाई सजीव फूलहरू प्राप्त भइसकेका थिए र म मेरो भागको सुनौलो माछाको बुरा अत्तरको शिष्यको फुटाइसितै छटपट्टि छटपट्टिकन मरिसकेको थियो। सोचाइहरूका बीच आक्कल झुक्कल काइयोका रुखहरू आइपर्छन्। विचार टुट्छ, विनाशको मूर्तिको छाया पर्छ, प्रसङ्ग छिनिन्छ, साथीको खोला जस्तै मधुरो कलकल ध्वनि प्रतिध्वनित हुन्छ। प्रसङ्ग भएर वर्तमानमा ओर्लन्छु। साथीका दुई छोराहरू एकजना सुदर्शन व्यक्तिको हात दुईतिर पक्रेर आइरहेछन्। म थाहा पाउँछु यिनी मेरी साथीका दुलहा हुन्। छेउमा आउने बित्तिकै यिनी दुई हात जोडी नमस्कार गर्छन्। साथी भन्छे, औपचारिक ढङ्गले परिचय गराउनु पर्ने केही आवश्यकता नै छैन, मेरो माध्यमद्वारा दुवैजना नै एकअर्कासित परिचित होइन र उनी राम्रा राम्रा होइनन्, ज्यादै फ्रासिला पनि रहेछन्। यिनी जहिले पनि तपाईँको कुरा गरिरहन्छन्। मलाई त नोक्सानी भयो, यहाँहरूले सानामा विधिवत मित मात्र लगाइदिएको भए कत्रो सौभाग्य प्राप्त गर्थे मित पोई भन्ने। साथीले रमाइलो मान्दै भने, के बिग्रिया छ र अहिले पनि लगाउँछौ नि हामी है मित। हाजिरी जेवाफी तिनले तुरन्त उत्तर दिए, भो अब परेन, समयको फल पो खान मिठो, जबरजस्ती पकाएर पनि कोही खान्छन्। तिनजना मस्तसित हाँस्यौं। उनले कति ठूलो साँचो भने, गचल्टिएकी छु म। उनको सहज सरल कमेन्टले चित्त दुखेन, कछुवाको ढाड भएको छ मेरो चित्त। यस्ता कुराहरूको प्रहारले मलाई पटक्कै छोड्दैन। सत्य ईश्वर हो भन्छन्, बरु आज झर्रो सत्य बोल्ने यिनी। मलाई ईश्वरको एउटा प्रकाशमय अंश जस्तो लाग्यो। साँझ झमक्क पर्यो, अब मैले फर्कनुपर्छ। अब मैले फर्कनुपर्छ यो सुखी परिवारको आह्लादित वातावरणबाट। सर्प दुलोमा पसे जस्तो मेरो एकान्तिकताको अनन्त गह्वरमा पस्नु छ मलाई। यो परिवारको सुख मेरो निम्ति बिनको आवाज हो। सुने झुमे अब फर्कनु छ। साथीले माथिबाट साडीको प्याकेट झिकाई झर्को मानी मानी म बिदा भएँ त्यहाँबाट। साँझ बिहान पशुपतिमा सुमधुर शङ्ख घण्टीको आवाज गुन्जिन्छ, तर मेरो दिमागमा एक कोहोरो एउटै रङ्गविहीन विपना गुन्जिरहन्छ। थरीथरीका दर्शनार्थी मन्दिरका चार ढोकामा झुम्बिए झैँ काम लाग्ने नलाग्ने विचारहरू झुम्बिरहन्छन्। एक्लो चरो अनन्त निलो आकाशमा उड्दा थाके जस्तो गरुङको विचारमाथि धेरै माथिसम्म उड्छ र आफ्नो गन्तव्य थलोमा फर्कन्छ। एक्लास बाटो छ सोझो, कतै कहीँ मोडिने ठाउँ छैन, दिगदार भएर हिँड्नुपर्छ। यो अजङ्गको दिगदारीलाई भङ्ग गर्ने उपायहरू नभएका होइनन्। कथा नै लेखे हुने, कवितै कोरे हुने, अथवा रङ्गहरूसितै अल्मलिए पनि हुने, तर म अध्ययन गर्न मात्र रोजा आउँछु। हुनसक्छ सृष्टिको बीज म भित्र छैन। रोजा लक्जेमबर्गको जीवनी अध्ययन गर्दा लाग्छ क्रान्तिको डडेलो सल्काउँ, तर एकैछिनमा आफै निप्छु। केही पनि मबाट हुँदैन। व्यर्थका अनुत्पादक विचारहरू दिमागमा मत्नुबाहेक मबाट केही हुन्न। जब एउटा घर गृहस्थी त मबाट भएन भने ठुल्ठुला सपना देख्नु डन क्वेक जेट हुनु होइन र यस्तै विचारहरू छताछुल्ल भएको बेला म जाउलाखेलबाट कमल पोखरी बसाइँ सर्न बाध्य हुनु परेको थियो। हरेक कुराको सीमा हुन्छ, आकाश र सागरको सीमा हुन्छ, नदी र नालाको पनि सीमा हुन्छ। ठूलो अथवा सानो जे कुरामा होस् सबैको आफ्नो आफ्नै सीमा हुन्छ। सीमा तोडिएको दिन आँधी आउँछ, बाढी आउँछ, असह्य हुन्छ। त्यो घरमा त्यस्तै गरी बाढी आयो, आँधी आयो, महामारी आयो, जससित त्रस्त भएर मैले निर्णय गरेँ अब म यहाँ बस्दिनँ। कस्तो नपत्याउँदो महामारी थियो त्यो। दुवै भाइ भाउजूहरू र भदाहरूमा समेत आत्मीयता दर्शाउने होड जस्तै चलिरहन्थ्यो सधैँ। स्नेह र ममता भन्ने चिज सीमाबाट बाहिरिएर पातिएको गुण्डो जस्तै देखिन्थ्यो। आत्मीयताले आफ्नो अर्थ छोडेर चाकरीको आकार लिइसकेको थियो। सबैका जिब्राहरूमा ठेकीका ठेकी चिल्ला तेल घसिएका थिए। सक्कली नाता पनि मञ्चमा देखाइएको अभिनय जस्तो लाग्थ्यो। यो अभिनयमा एउटाले अर्कोलाई उछिन्ने होड चलाउँदा झैझगडा भए जस्तो र कहिलेकाहीँ थाहा नपाउने किसिमका एकअर्कामाथि दाँत किटकिटाउन समेत हिचिचाउन्नथे। माया प्रेम र स्नेह खरानीको धुलो चाहिँ उड्न लागेको थियो र देखिन्थ्यो केवल आगाका राता गेडाहरू फिलिङ्गाहरू। यो उत्ताप सहन नसकी बरू बसाइँ सर्नको शीतलतालाई स्वीकारे। यो मेरो जीवनको पहिलो सन्तान जस्तै पहिलो निर्णय थियो। अन्यथा मैले सम्झौता बाहेक अहिलेसम्म केही गर्न सिकेकी थिइनँ। मेरो सम्झौतावादी व्यक्तित्वमा देखिएको यो नयाँ आयामले परिवारका सबै सदस्यहरूलाई जसङ्ग त पार्यो, तर यसमा पनि फेरि प्रतिद्वन्दिता मेरो तथाकथित सुविधा एवं निर्णयको निम्ति फेरि पनि होडबाजी थियो। सबै डेरा खोज्नमा व्यस्त। कोही अफिस जान सजिलो हुन्छ भने सिंहदरबारको छेउमा डेरा खोज्ने, कोही मलाई अध्ययन गर्न सजिलो हुन्छ भने ब्रिटिस काउन्सिलको छेउमा डेरा खोज्ने, कोही कता कोही कता। आखिर मैले आफैले कमल पोखरी डेरा रोजेँ। यो डेरा घरपट्टिहरूसित जोडिएकै भए पनि अलग थियो। प्रवेश गर्ने ढोकाहरू अलग अलग नै थिए। एउटा राम्रो कोठा, सानो भान्सा, अलग राम्रो बाथरूम, बाहिर छुट्टै लन र सानो बगैँचा जहाँ फुर्सदमा म यसो फलफुल लाउन सक्थेँ। बगैँचाको शिल्प मलाई आउँदैन, तर पनि समय बिताउने एउटा साधन तुल्याएकी छु यसलाई। कहिलेकाहीँ विचार आउँछ बगैँचाको राम्रो रेखदेख स्याहार सुसार गर्न सक्ने स्वास्नी मान्छे सायद असल आमा हुन सक्छ। डेरा सरेपछि ठूलो आत्मसन्तुष्टि भयो मलाई। अब बनावटी वातावरणमा बस्नु परेको छैन। ढोङ्गी बनावटी वातावरणमा बस्नुभन्दा एक्लै बस्नु कता हो कता सुखदायक छ। यतिका वर्ष भए मेरा रुपियाँ पैसा सुन चाँदी र जग्गा जमिनबाट के कस्तो आयस्ता भइरहेछ त्यसको खोजी नीति र हरिस्साब मागेकी छैन। यतिमै उनीहरू परम सन्तुष्ट छन्, मेरो जय जयकार गर्न थाक्दैनन्। यही एउटा आकर्षणले गर्दा दाजुहरूको दुई परिवार फाटिएका छैनन्। मेरो भागमा परेको सम्पत्तिको खोटोले दुई परिवारलाई अस्थायी रूपमा भए पनि जोडिराखेको छ। बाले मेरा निम्ति कति ठूलो सुख समृद्धिको कामना गरी मेरो अंशमा त्यति सम्पत्ति पारिदिनु भएको थियो थाहा छैन। बरा उहाँलाई के थाहा ती सारा सम्पत्ति मेरा निम्ति प्राय अनुपयोगी नै हुन गई, केवल दाजुहरूको सम्बन्ध जगेर्ना गर्ने खोटो मात्र हुन पुग्यो। त्यसको प्रतिफलमा मैले के पाएँ? मात्र कुरूप चाकरी, घिनलाग्दो चिप्लोपन, बनावटी आत्मीयता, साँच्चै भनौँ भने स्वाभाविक आत्मीयताको छालमा मेरो सम्पत्ति कोड जस्तो भएर फुट्यो। अब आफ्ना दाईहरूको निम्ति म बाल्यकालकी बहिनी प्यारी थिइनँ। प्यारी शब्दले केवल शाब्दिक दोलाई मात्र ओढेको थियो। मलाई जति नै झिँचो लागे पनि मेरो अस्तित्वलाई छोड्ने यिनीहरू कदाचित तयार छैनन्। फोस्रो माया ममताको बुटले उनीहरू ममा शेष रहेका मानवीय मूल्यलाई कुल्चेर किचिमिची पार्न उद्यत छन्।
कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन उपन्यास कारागारको हो। डाक्टर बानिरा गिरीले लेख्नु भएको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। उपन्यासको वाचन आज 92 पृष्ठमा आएर रोकिएको छ। कारागारको वाचन सँगै अब कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। कार्यक्रम श्रुति सम्वेक तपाईँहरूलाई कस्तो लागिरहेको छ? त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutisruti@unn.com.np। हवस् त, अर्को मंगलबार डाक्टर बानिरा गिरीको उपन्यास कारागारको पाँचौं श्रृंखला लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा शारदा शर्माको कथा नागपास सुन्नेछौ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।